नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 8 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चारजना निर्वाचन आयुक्तलाई तीनवटा प्रदेशको चुनावको अनुगमनको जिम्मा, आचार संहिता विपरीत र्याली गरेकोमा संघीय समाजवादी फोरम र नयाँ शक्तिसँग स्पष्टीकरण माग।
संघीय गठबन्धनद्वारा संयोजक यादवमाथि कार्यवाही, महन्त ठाकुर नयाँ संयोजक, यादवको आपत्ति।
मलेसियामा अलपत्र परेका 41 जना नेपाली घर फर्किए, चुनावका कारण कोरियन भाषा परीक्षा नसर्ने।
भारतको दिल्लीमा रासायनिक ग्यास चुहावट हुँदा झण्डै 200 जना विद्यार्थी बिरामी, विद्यार्थीको आँखा तथा घाँटीमा समस्या।
र काठमाडौँको राइजिङ क्रिकेट वुमन अतरिया कप महिला क्रिकेटको सेमी फाइनलमा।
दलित महिला अल्पसंख्यक सबलाई चुन्छौ भन्छन्, घर दैनौमै सेवा दिने योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्, योग्य व्यक्ति छन्छु भन्छन्। घर घरबाट निस्किएर थालिसके बोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न, चुनाव ठुलो मौका हो विकासको ढोका खोल्न।
मेरो बच्चाले किन अरूसँग खेल्दैन,
मेरो बच्चाले किन बोल्दैन,
मेरो बच्चाले बोलाउँदा किन हेर्दैन।
तपाईँको बच्चालाई अटिजम त छैन? यी सबै अटिजमका लक्षणहरू हुन्।
अटिजम भएका बाल बालिकालाई समयमै पहिचान गर्न सके शीघ्र र तीव्र थेरापीबाट आशाजनक उपलब्धिहरू देखिन गएको पाइएको छ। यो कुरा वैज्ञानिक रूपमा पनि प्रमाणित भइसकेको छ। निर्कुल गर्न अटिजम केयर नेपाल सोसाइटीमा तुरन्त सम्पर्क राख्नुहोला। टेलिफोन नम्बर 44 19 0 10 44 19 0 10।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
निर्वाचन आयोगले चारजना निर्वाचन आयुक्तलाई तीनवटा प्रदेशको चुनावको अनुगमनको जिम्मेवारी दिएको छ। स्थानीय चुनावका लागि शान्ति सुरक्षा, आचार संहिताको उल्लंघन लगायत कुनै समस्या परेको खण्डमा अनुगमन र निर्देशन दिन सहज होस् भनेर चारजना आयुक्तलाई खटाइएको आयोगले जनाएको छ। जस अनुसार प्रदेश नम्बर 6 सुधीर कुमार शाह, प्रदेश नम्बर 4 ईश्वरी प्रसाद पौडेल र प्रदेश नम्बर 3 इला शर्मा र नरेन्द्र दाहाललाई अनुगमनको जिम्मेवारी तोकिएको आयोगले जनाएको सम्बन्धित प्रदेशभित्र प्रमुख निर्वाचन अधिकृतले भोग्नु परेका समस्या समाधान तथा आचार संहिता विपरीत कुनै काम भए नभएको अनुगमन मूल्यांकन र आवश्यक निर्देशनका लागि जिम्मेवारी बाँडफाँड गरिएको र त्यसै अनुसार काम पनि थालिएको निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो। यसका लागि तोकिएका प्रदेशमा जाने आउने र समन्वय गर्ने काम भइरहेको पनि उहाँले बताउनुभयो।
ललितपुरमा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचार संहिता विपरीत मोटरसाइकल र्याली निकालेपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। ललितपुरको महालक्ष्मी नगरपालिकामा संघीय समाजवादी फोरम र नयाँ शक्तिका संयुक्त उम्मेद्वार जनक थापालाई आयोगले स्पष्टीकरण सोधेको हो। प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले आज दिउँसो अनुगमन गर्ने क्रममा उनीहरूले र्याली निकालेको फेला पार्नु भएको थियो। त्यसपछि आयोगले तत्काल र्याली रोकेको पनि प्रमुख निर्वाचन आयुक्त यादवले बताउनु भएको छ। निर्वाचन आचार संहिता 2072 अनुसार चुनाव प्रचार प्रसारका क्रममा मोटरसाइकल लगायत मानिस वा माल सामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा तथा गोरूगाडा जस्ता सवारी साधन को र्याली गर्न वा गराउन नहुने उल्लेख छ। यसै गरी आयोगले निर्वाचन आचार संहिता विपरीत सेतोपार्टी.कमले काठमाडौँ महानगरपालिकाका मतदातालाई तपाईँ कसलाई भोट हाल्नुहुन्छ किन भन्ने शीर्षकमा मत सर्वेक्षण तथा मतदाताको धारणा संकलन गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। मतदाताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानूनी प्रावधानलाई व्यवस्था गरी नागरिक हक विपरीत सर्वेक्षण कार्य गर्न निर्वाचन आचार संहिता विपरीत हुने भन्दै अब आइन्दा यस प्रकारका सूचना सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न नगराउन आयोगले निर्देशन पनि दिएको छ।
चितवन, धादिङ र नुवाकोटमा स्थानीय तह चुनावमा उम्मेद्वार बनेकाको गाडीमा आगजनी भएको छ। चितवनमा भरतपुर महानगरपालिकाको मेयरकी उम्मेद्वार रेणु दाहालको गाडीमा नेत्रविक्रमचन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले तोडफोड़ गरेका छन्। गाड़ी तोडफोड़मा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। यस्तै धादिङको थाक्रे गाउँपालिका दुईमा नेकपा एमालेको तर्फबाट वड़ा अध्यक्ष उम्मेद्वार रहेका राजकुमार पौडेलले प्रयोग गर्ने गरेको 29 नम्बरको गाडीमा आगजनी भएको छ। गाडीमा आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। यसै गरी नुवाकोटको शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार रामकृष्ण थापाको गाडीमा पनि तोडफोड भएको र आगजनी भएको प्रहरीले जनाएको छ।
रुकुमका विभिन्न ठाउँमा आज माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। त्रिवेणी गाउँपालिकाको वडा नम्बर 8 चुनाव प्रचार प्रसारमा रहेको कांग्रेसको टोलीमाथि माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गर्दा 12 भन्दा धेरै घाइते भएका छन्। यस्तै मुसिकोट नगरपालिका 2 कांग्रेसको दलित महिला उम्मेद्वारको घरमा गाडेको झण्डा वाइसिएलले फालेको विषयमा झडप हुँदा 7 घाइते भएका छन्।
संविधान संशोधन नभइकनै चुनावमा गएको भन्दै संघीय गठबन्धनले उपेन्द्र यादवलाई कार्यवाही गरेर महन्त ठाकुरलाई नयाँ संयोजक चयन गरेको छ। संघीय गठबन्धन र मधेसी मोर्चाको आज बसेको संयुक्त बैठकले मधेस आन्दोलनलाई धोका दिएको भन्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवलाई कार्यवाही गरेको मोर्चाका नेता मनिष कुमार सुमनले जानकारी दिनुभयो। गठबन्धनले राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्त ठाकुरलाई संयोजक तोकेको छ। फोरमले नयाँ शक्ति पार्टीसँग चुनावी एकता गरेर एउटै चुनाव चिन्हमा चुनाव लड्ने घोषणा गर्दै उम्मेद्वारी समेत दर्ता गरिसकेको छ। संघीय गठबन्धनको बैठकले एक हप्तापछि चुनाव विरोधी आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय पनि गरेको नेता सुमनले बताउनुभयो। सरकारले संविधान संशोधन गर्न आलटाल गरेको आफूहरूलाई आफूहरूका माग व्यवस्था गरेको भन्दै पहिलो चरणको चुनावलाई बहिष्कार गर्ने र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने गठबन्धनले निष्कर्ष निकालेको उहाँले बताउनुभयो।
यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने विज्ञप्ति निकालेर राष्ट्रिय जनता पार्टीका नेताहरूले षड्यन्त्रमूलक ढंगले गठबन्धनको नाम दुरूपयोग गरेको आरोप लगाउनु भएको छ। राजपामा नेता महन्त ठाकुरले एकल हस्ताक्षर गरी आफैले आफैलाई संयोजक घोषणा गरेको यादवको दावी छ। यादवका प्रेस संयोजक महेश चौरासियाले निकालेको विज्ञप्तिमा यादवले मधेस आन्दोलनलाई धोका नदिएको भन्दै राजपाका नेताहरूले उहाँलाई फसाउन खोजेको र भ्रम सृजना गरेको दावी पनि गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच सर्वोच्च अदालतको पछिल्लो आदेशबारे छलफल भएको छ। आज दिउँसो बालुवाटारमा भएको छलफलमा सर्वोच्च अदालतले हिजो प्रधान न्यायाधीश सुशीला कार्कीलाई काममा फर्किन र उहाँ विरूद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई अघि नबढ़ाउनु भन्ने आदेशका बारेमा कुराकानी भएको छलफलमा सहभागी एमालेका महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार ओलीले महाअभियोग प्रस्ताव फिर्ता लिन गरेको आग्रह दोहोर्याए पनि प्रस्ताव फिर्ता नहुने प्रधानमन्त्री दाहालले बताउनु भएको थियो।
नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मार्शल जुलुम साकेको आज बिहान निधन भएको छ। केही समयदेखि अस्वस्थ रहेका 77 साकेको आज बिहान निधन भएको हो। उहाँको आजै टेकु दोभानमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिएको थियो। त्यहाँ पुगेर विभिन्न दलका नेताहरूले उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। साक्य 2046 साल पछिको अन्तरिम मन्त्री परिषदका आपूर्ति मन्त्री हुनुहुन्थ्यो।
विश्व रेकर्ड बनाउन सगरमाथा आरोहण गर्न गएका 86 वर्षीय आरोही मीन बहादुर शेरचनको निधन भएको छ। वहाँको सगरमाथाको आधार शिविरमा निधन भएको हो। म्याग्दीको बुरुवा तातोपानीका शेरचन काठमाडौँको समिट ट्रेड नेपाल ट्रेकिङ एजेन्सीबाट गएको वैशाख 3 गते सगरमाथा आरोहणका लागि जानु भएको थियो। यसअघि शेरचनले 76 वर्षको उमेरमा सन् 2008 सगरमाथाको सफल आरोहण गर्नुभएको थियो।
कपिलवस्तुमा बालिकाको विवाह गरिदिने अभिभावकलाई प्रहरीले पक्राउ गरी बाल विवाह नगराउने शर्तमा छोडेको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर 12 14 वर्षीय बालिका सञ्जु यादवको विवाह भइरहेकै ठाउँमा पुगेर प्रहरीले उनका बुवा लक्ष्मण यादवलाई पक्रेको हो। प्रहरीको हस्तक्षेपपछि जन्ती पक्ष भनी फिर्ता गएका छन्। अब उपरान्त छोरीको बाल विवाह नगराउने कागज गरेपछि थुनामा रहेका बालिकाका बुवालाई प्रहरीले छोडेको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
ए तिमीहरू आइसक्यौ, म त ढिला भएछु, सरी है सरी।
ओइ नितेश, तलाई के को चटारो हो यो? उम्मेद्वार नै भए जस्तो भ्याइ नभ्याइ छ।
हेर्न बोलेको बल्ल बल्ल 20 स्थानीय निकायको चुनाव हुन लागिरह, चुनाव सफल बनाउन त हामी सबैजना लाग्नु पर्न, अब लागिरहे नि गाउँतिर यसो हिँडिरहेको।
चुनाव त निर्वाचन आयोगले गराउँछ नि, सरकारले सघाइहाल्छ, किन लिनु पर्यो चिन्ता?
स्थानीय तहको चुनाव भनेको त घर दैलोमै सरकार ल्याउने कुरा हो नि, कस्तो कुरा गरे बिन्ता तिमीले? यो त गैर जिम्मेवारीपूर्ण कुरा भएन र? युवाहरूले साथ नदिए कसरी सम्पन्न हुन्छ चुनाव? अनि कसरी छानिन्छ चुनावबाट असल मान्छे? यदि असल मान्छे भएन भने अनि देशको विकास हुन्छ? हाम्रो गाउँठाउँको विकास हुन्छ?
त्यही त भने मौका चुक्यो भने त पछुताउनु पर्छ साथी हो।
स्थानीय तहमा युवा सहभागिता अनिवार्य छ। युवाहरूको विवेकशील भूमिका र सक्रियता अभिवृद्धि गरौं। समयमै मतदाता परिचय पत्र लिनुहोस् र आफ्नो मताधिकार सुरक्षित गर्नुहोस्। निर्वाचन आयोग।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रसार प्रसार आम सभा तथा जुलुसमा बाल बालिकाको प्रयोग गर्न वा गराउन हुँदैन। यसरी प्रयोग गर्नु निर्वाचन आचार संहिताको उल्लङ्घन हो।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द हुने सम्मको कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त भइरहेको छैन?
यसरी बाल बालिका तथा विद्यालय प्रयोग गरिएको देख्नु भएमा तुरुन्तै निर्वाचन आयोगको जिल्ला वा केन्द्रीय कार्यालय तथा जिल्ला वा केन्द्रीय बाल कल्याण समितिमा उजुरी गरौं।
बाल बालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान।
अब कुरा गरौं दिल खोलेर नेपाल टेलिकमको सुविधा जोडेर, पोस्ट पेड प्रिपेड मोबाइल र ल्यान्डलाइन रोजी रोजी सिरिएमे विसाटीमे इन्टरनेट खोजी खोजी
तपाई अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चारजना निर्वाचन आयुक्तलाई 3 प्रदेशको चुनावको अनुगमनको जिम्मा आचार संहिता विपरीत र्याली गरेकोमा संघीय समाजवादी र नयाँ शक्तिसँग स्पष्टीकरण माग, संघीय गठबन्धनद्वारा संयोजक यादवमाथि कार्यवाही लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। मलेसियामा अलपत्र परेका 41 नेपाली घर फर्किएका छन्। नेपाली दूतावास मलेसियाको पहलमा उनीहरू घर फर्किएका हुन्। दूतावासका अनुसार मृत्युदण्डको अभियोगमा सफाई पाएका 12-2 कलैयाका ललित चौधरी समेत घर फर्किनु भएको छ। लेनगेगमा रहेको घर फिर्ती केन्द्रमा रहेका उनीहरूलाई दूतावासले हवाई टिकटको व्यवस्था गरेर घर फर्काएको हो। नेपाली दूतावास क्वालालम्पुरले अलपत्र नेपालीलाई घर फर्काउने अभियान जारी राख्ने समेत जनाएको छ।
यसैबीच कोरियामा रोजगारीका लागि जानेका लागि लिइने ईपीएस भाषा परीक्षा तोकिएकै मितिमा हुने भएको छ। चुनावका कारण भाषा परीक्षा प्रभावित हुने अन्यल बढेपछि सरकारले ईपीएस भाषा परीक्षा तोकिएकै मिति जेठ 27 र 28 गते हुने स्पष्ट पारेको हो। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले जेठ 31 गते दोस्रो चरणमा स्थानीय तहको चुनाव भएकाले परीक्षार्थी परीक्षा सकेर भोट हाल्न जान सक्ने बताएको छ।
2070 साल जेठ 5 गतेदेखि शुरू भएको बागमती सफाई महाअभियानले 208 हप्ता अर्थात 4 वर्ष पूरा गरेको छ। सफाई अभियन्ताले बागमती सफाई महाअभियानलाई आउँदो दिनमा अझ प्रभावकारी र प्रविधियुक्त बनाउँदै लाने प्रतिबद्धता जनाएका छन्। अभियानबाट बागमतीको स्वरूप पनि बदलिँदै गएको छ। अभियान शुरू हुनु अघि फोहोरको थुप्रो रहेको बागमती किनारमा अहिले बगैंचा बनेका छन् भने कतै कतै त वृक्षारोपण पनि गरिएको छ। पीटी लोपचनको रिपोर्ट।
बागमती सफाई शुरू नभएको भए बागमतीको कुनै भाग यति बेला फोहोरले नै पुरिसक्थ्यो। धमिलै भए पनि अहिले पानी बगिरहेको बागमतीमा ढल मात्र बगेको हुन्थ्यो। बागमतीको चर्चा चल्न साथ अहिले धेरै जसोले यसै भन्ने गरेका छन्। हुन पनि त्यति बेलै ढल बग्ने बागमतीमा अहिले पानी बग्न थालेको छ। नदी सफा हुँदै गएपछि पूजा आजा गर्नेहरू पनि बागमती पुग्न थालेका छन्। गुहेश्वरीमा पूजा गरिरहेका बेला भेटिएकी रिना प्याकुरेल,
पहिला पहिला यहाँ 2 वर्ष अगाडि म आएको धेरै होइन, काठमाडौँ आएको 2 वर्ष भयो, म आएर बसेँ, म गाउँमा बस्छु। 2 वर्ष अवधिमा म आउँदा यो बागमती धेरै फोरी थियो, अहिले आएर कर्मै आउँदाखेरिमा बागमती पहिला हेरेको नि त सफा छ, राग चाहिँ गन्ध चाहिँ आउँदैन। हामी बस्दा जपसप गर्दा
2-4 वर्ष अघिसम्म बागमती किनारको बाटो हिँड्न नपाए पनि हुन्थ्यो भनेर नाक थुन्नेहरू नै हिजो आज बागमती जान थालेका छन्। हिजो आज बागमती किनारमा बिहानी पख पूजा आजा गर्ने, मर्निङ वाक गर्ने, शारीरिक व्यायाम गर्नेहरू प्रशस्त भेटिन्छन्। बागमती किनारमा योगा गरिरहेका बेला हामीले राजु अग्रवाललाई भेट्यौं।
पहिला यति फोहोर थियो, यहाँ पानी हो कि होइन भने छुटाउनु गाह्रो पर्थ्यो फोहोरले गर्दाखेरि, तर अहिले चाहिँ कमसेकम बागमतीमा पानी बगिरहेको छ, जे जस्तो होस् त्यसले राम्रो अवस्थामा छ।
बागमती सरसफाई महाअभियान शुरू भएपछि बागमतीको गोकर्णदेखि बल्खुसम्मको 28 किलोमिटर खण्डमा दोर्याई तेराई सरसफाई गरिएको छ। बागमतीको दायाँ बायाँ वृक्षरोपण तथा बगैंचा निर्माण गरिएको छ। 2 वर्ष अघिसम्म फोहोरको गन्दा आउने ठाउँमा अहिले फूलले बास्न छर्न थालेका छन्। फोहोरको रास भएको ठाउँमा हरियाली छाउन थालेको छ। त्यसैले त बागमती म्युजिक भिडियो बनाउनेहरूको पनि रोजाइमा पर्न थालेको छ। बागमतीमा हावासरी उडिरहेछु म बोलको गीत छायाङ्कन गरिरहेका बेला भेटिएका गीतकार शंकर अधिकारी,
एउटा म्युजिक भिडियोको छायाङ्कनको क्रममा छु, बागमतीलाई म कैद गर्दैछु क्यामेरा, पिरतीको धारले रेट्यो कलेजीको कुना कुना, पिरतीको धारले रेटेपछि कस्तो पीडा हुन्छ माया प्रेमको, नदीले बोल्छ त्यो पीडालाई, हावासरी उडिरहेछु म कहाँ कहाँ हराए म, एउटा केटा एउटा प्रेमी एउटा प्रेमिकाको यादमा उड्दै खोला किनारमा आइपुग्छ, कथा वस्तु यही छ, सफा पूर्ण रूपमा त भइसकेको छैन, सफा हुने क्रममा छ।
बागमतीलाई स्वच्छ र सफा बनाउन हरेक शनिबार बागमती सफाई महाअभियान चलिरहेको छ भने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पनि बागमतीलाई प्रदूषण मुक्त बनाउन बागमतीको दुवैतर्फ ढल पाइप बिछाइरहेको छ। नदीको दुवैतर्फ 500 मिटर ढल पाइप मात्र बिछ्याउन बाँकी रहेको र ढल सञ्चालनमा आएपछि नदीको प्रदूषण हट्ने समितिको दावी छ। फोहोर विसर्जन गर्ने तपाईँ हाम्रो बानीमा सुधार ल्याए बागमतीलाई पुरानै स्वरूपमा फर्काउन सकिएला कि?
मेरो पनि भन्नु छ।
खेमराज जैसी फेसबुकमा लेख्नुहुन्छ, अहिले चुनाव आयो भोलि सरकार आउँछ, हामीलाई केही छैन, हाम्रा हात त सधैँ खाली नै त हो।
सुदामा ढकालको ट्वीट छ, सत्तामा पुगेपछि सबैजना असल भन्दा पनि आफू मात्र सफल बन्छन्।
राजन घिमिरेले लेख्नु भएको छ, सबै दलहरू भोट माग्न घर दैलो पुग्दा ठूला ठूला अनि महत्वाकांक्षी कुरा गर्छन्, तर भूकम्पले घरबार विहीन भएका नागरिकलाई मलहम लगाउने कुनै कुरा गर्दैनन्। नागरिकप्रति जिम्मेवार भएको भए भोट माग्न जाँदा उनीहरूको समस्या के छन् त्यही कुरा गर्नु पर्दैन? यस्तै केही न केही आशामा नेपालीका वर्षौं बित्ने भयो।
भोला सुविधि कवितात्मक शैलीमा लेख्नुहुन्छ, चुनाव आउँदा नेताहरू सपना बुनेको देख्छु, बुद्धको शान्ति नपाएर रुन्छु, कर्मचारी तन्त्र कुर्सीमा घुरेको सुन्छु, चेली बच्चा महिला दिउँसै अपहरण परेको पढ्छु, म एक्लै एक्लै बिजुली पोलमा निभाउँदै हिँड्छु, देशलाई भन्दा पार्टीलाई छाती दिएको हुन्छन्, चुनाव आएर होला नेता विकासको सपना बुनेको देख्छु, सरकारलाई कुर्सीमा भेट्न जाँदा निदायकको भने छुन पुग्छु, विदेशीको ऋण लिएर भत्ता बाँडेको हुन्छु, अनि नेता सपनामा देखेर भाग्छु।
अनि देवेन किशोर अन्जानले फेसबुकमा लेख्नु भएको छ, राजनीति र चुनावको मौका छोपेर बाल बालिकाको प्रयोग र उनीहरूलाई प्रभाव पर्ने काम नगर्नुहोस्, यसले बाल बालिकाको भविष्यमा असर पर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र विष्णु विश्वकर्मा। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित गृह श्रमिक विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 4221-76-410-2063,
टोल फ्री नम्बर 1660-01-0001-9।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा एक महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक दुईजनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-54-301।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242, 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। अमेरिकी संसदमा डेमोक्रेटिक पार्टीकी नेत्री न्यान्सी पेलोसी संसदीय टोलीको नेतृत्व गर्दै आज राति नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। टोलीले नेपालको राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय अर्थव्यवस्था, द्विपक्षीय र बहुपक्षीय सम्बन्ध तथा मानवाधिकारका क्षेत्रका पछिल्ला जानकारी लिने नेपालका लागि अमेरिकी दूतावासले जनाएको छ।
खोटाङ, दार्चुला र सिन्धुलीमा चट्याङ लागेर 3 जनाको ज्यान गएको छ। चट्याङ लागेर खोटाङको मजुवागढ़ी नगरपालिकाका शेरबहादुर कटवाल, दार्चुलाको नौगाड गाउँपालिकाका कृष्ण सिंह ठगुन्ना र सिन्धुलीको बन्दीपुरका 13 वर्षीय सुन्तली थापा मगरको ज्यान गएको हो।
नेपाल दर्पणमा अब एउटा विदेशको खबर। भारतको दिल्लीमा रासायनिक ग्यास चुहावट हुँदा झण्डै 200 जना विद्यार्थी बिरामी भएका छन्। विद्यालयमा पढ़िरहेका बेला रासायनिक ग्यास फैलिएर बिरामी भएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा तथा घाँटीमा समस्या देखिएको प्रहरीले बताएको छ।
अब खेल खबर। काठमाडौँको राइजिङ क्रिकेट वुमेन कैलालीमा चलिरहेको अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज 12 क्रिकेट एकाडेमीलाई 130 रनले हराउँदै काठमाडौँ अन्तिम 4मा पुगेको हो। यस्तै आजको दोस्रो खेलमा मिलन क्रिकेट एकाडेमी झापाले कञ्चनपुर 11लाई 27 रनले हराएको छ।
र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राइजिङ पुणे सुपर जायन्ट्स 12 रनले विजयी भएको छ। जितका लागि पाएको 149 रनको लक्ष्य पछ्याएको सनराइजर्स हैदराबाद निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 136 रनमै सीमित भएको हो। दोस्रो खेलमा अहिले दिल्ली डेयर डेभिल्स विरूद्ध टस हारेर मुम्बई इण्डियन्सले ब्याटिङ गरिरहेको छ। मुम्बईले ताजा अवस्थामा 1.3 ओभरको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 7 रन बनाएको छ। खेलको अपडेटका लागि तपाईँले मोबाइलमा सीआरआई टाइप गरी 35566 एसएमएस पठाउन सक्नुहुन्छ।
खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी अर्जुन पोखरेल।
आजको रंग दर्पण विभिन्न पार्टीका चुनावी गीतमा केन्द्रित छ। नेपाली कांग्रेसले झैं सबैजसो दलले चुनावी गीतलाई चुनावी प्रचारको बलियो माध्यम बनाएर शहरका गल्ली र गाउँका गोरेटा चाहिरहेका छन्। कांग्रेसले आफ्नै नेतृत्वमा संविधान जारी गरेकोदेखि बीपी कोइरालाका योगदानलाई समेत समेटेर चुनावी गीत बनाएको छ। देशकै सबैभन्दा पुरानो पार्टी भएको र प्रजातन्त्र हुँदै गणतन्त्रसम्मको यात्रामा आफ्नै योगदान रहेको दावी नेपाली कांग्रेसको चुनावी गीतमा गरिएको छ। स्थानीय तहमा सबैभन्दा धेरै चुनावी गीत निकाल्नेमा नेकपा एमाले देखिएको छ। राष्ट्रियता, भारतले नाकाबन्दी लगाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको अडान र रा आर्थिक विकास अनि सामाजिक सुरक्षा भत्ता बढाएको विषयलाई प्राथमिकतामा राखेर एमालेका गीत बनाइएका छन्। यिनै गीतसँगै एमाले अहिले चुनावी प्रचारको दौडाहामा छ। एमालेको सूर्यसँगै नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी चिन्हमा भोट हाल्न आग्रह गर्दै गाइएका चुनावी गीतको पनि कमी छैन। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुर्याएको, आर्थिक विकास, किसानलाई राहत र आफ्नै सरकारका पालामा लोड सेडिङ अन्त्य भएर उज्यालो नेपाल भएको लगायतका कुरालाई आधार बनाएर माओवादीले घोषणा पत्र बनाएको छ। त्यसैलाई आधार मानेर उसले चुनावी गीत पनि बनाएको छ।
जनताको आवाज बोल्ने माओवादी पार्टी हो, संगीत गणतन्त्र राग सङ्ग साटी हो, संगीत गणतन्त्र राग सङ्ग साटी हो, देश निर्माण गर्दै माओवादी आयो, जनताको घर घरमा उमङ्ग छायो, देश विकास गर्दै माओवादी आयो, जनताको घर घरमा।
दोस्रो संविधान सभाको चुनावमा पाएको सफलतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी यो स्थानीय तहको चुनावमा झनै हौसिएको छ। रापरपाको भोट तान्ने मुख्य अस्त्र हिन्दू राज्य र गणतन्त्रको पुनर्वहाली नै हो। रापरपाले चुनावी गीतमा पनि यिनै विषयलाई केन्द्रमा राखेको छ।
चुनाव जिती आउनेले नि गर्नुसम्म गरे, भ्रष्टाचारमा डुबे अनि झुठा कुरा गरे, आफ्नै मान्छे काखी चापे आफ्नै खल्ती भरे।
भारतमा आम आदमी पार्टीले पाएको सफलताबाट हौसिँदै माओवादी छाडेर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराई पनि चुनावमा होमिनु भएको छ। नयाँ पार्टी गठन गर्दा जति चर्चा थियो त्यो अहिले त छैन, तर पनि संघीय समाजवादी फोरमसँग चुनावी एकता गरेको नयाँ शक्तिले विभिन्न जात जाति र भाषाभाषीलाई समेटेर चुनावी गीतसँगै प्रचार प्रसारलाई अघि बढाएको छ।
युवाहरूलाई स्वदेशमै रोजगार हाम्रो प्रमुख सरोकार, युवाहरूलाई स्वदेशमै रोजगार हाम्रो प्रमुख सरोकार।
पुराना पार्टीले गफ मात्रै गरे, काम गरेनन्, हामी पक्कै गर्छौं भन्दै बीबीसी नेपाली सेवाको प्रमुख पद छाडेर पत्रकार रविन्द्र मिश्रले खोलेको साझा पार्टी पनि चुनावमा होमिएको छ। यस्तै हरेक पार्टीका बन्द हडताल र सरकारले नराम्रा काम गर्ने बित्तिकै प्लेकार्ड बोकेर सड़कमा ओर्लने विवेकशील नेपाली दल पनि काठमाडौँ महानगरपालिकाको मेयरमा रन्जु दर्शनालाई जिताउन जोडतोडले लागिरहेको छ।
नेता खाली झगडामा जनता चाहिँ बिजोग, अब अघि बढ्नु पर्यो सब युवा साथी, चुनावमा विवेक लाए सबलाई हुन्छ जाति। भोट फर विवेकशील नेपाली, भोट फर विवेकशील नेपाली।
मतपेटिकामा खुत्रुक्क भोट खसाल्न आठ दिन मात्रै बाँकी रहँदा गाउँ होस् या सहर, छिन छिनमा ठूल्ठूलो आवाजमा आफ्ना गीत बजाउँदै चुनावी प्रचार भइरहेका छन्। पार्टीका झण्डासँगै घर घरका कौशीमा पनि पार्टीका गीत घन्कन थालेका छन्। पार्टीका उम्मेद्वारदेखि मोबाइल नै चलाउन नजान्नेहरूका मोबाइलका रिङटोन पनि पार्टीकै गीत छन्। फेसबुक ट्विटरमा पनि कार्यकर्ताले गीत सेयर गरिरहेका छन्। प्रदेश नम्बर 3, 4 र 6 का 34 जिल्लामा 283 स्थानीय तहमा वैशाख 31 गते हुने चुनावका उम्मेद्वारले गीत संगीतलाई पनि चुनावी प्रचार प्रसारको माध्यम बनाएका छन्। यो चुनावमा बाजी जसले मारे पनि गीत संगीतले चुनावी माहौललाई झनै तताएको छ।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चारजना निर्वाचन आयुक्तलाई तीनवटा प्रदेशको चुनावको अनुगमनको जिम्मा, आचार संहिता विपरीत र्याली गरेकोमा संघीय समाजवादी फोरम र नयाँ शक्तिसँग स्पष्टीकरण माग।
संघीय गठबन्धनद्वारा संयोजक यादवमाथि कार्यवाही, महन्त ठाकुर नयाँ संयोजक, यादवको आपत्ति।
मलेसियामा अलपत्र परेका 41 जना नेपाली घर फर्किए, चुनावका कारण कोरियन भाषा परीक्षा नसर्ने।
भारतको दिल्लीमा रासायनिक ग्यास चुहावत हुँदा झण्डै 200 जना विद्यार्थी बिरामी, विद्यार्थीको आँखा तथा घाँटीमा समस्या।
र काठमाडौँको राइजिङ क्रिकेट वुमन अत्तरिया कप महिला क्रिकेटको सेमी फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै मोहन पौडेल र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।